الحمدللہ رب العالمین، الصلاۃ والسلام علی رسول الکریم، فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم. سورہ البقرہ کی 159 آیت ہیں. ان الذین یکتمون ما انزلنا من البینات والہدا من بعد ما بیناہ للناس فی الکتاب اولئک یلعنہم اللہ ویلعنہم اللاعنون. بے شک وہ لوگ جو ہم نے جو بینات نازل کی ہیں ان کو چھپاتے ہیں اور اس ہدایت کو چھپاتے ہیں اس کے بعد کہ ہم نے اس کو اچھی طرح ثابت کر دیا ہے اپنی اس کتاب میں، تو وہ لوگ ہیں جن پر اللہ کی طرف سے عذاب کا فیصلہ صادر ہو چکا ہے اور سارے فیصلے کا مطالبہ کرنے والے بھی عذاب کا مطالبہ کر رہے ہیں. یہ ظاہر ہے کہ اہل کتاب کے اس گروپ کے بارے میں جو خانہ کعبہ کو ماننے کو تیار نہیں تھا، بیت الحرام کے مکہ میں ہونے کو ماننے کو تیار نہیں تھا، اور اب قبلے کی تبدیلی کے بعد وہ قبلے کی تبدیلی کو تسلیم کرنے کو تیار نہیں تھا، تو ان کے بارے میں یہ بات کہی جا رہی ہے کہ ہم نے جو بینات واضح باتیں نازل کی ہیں وہ، اور جو ہدایت ہم نے نازل کی ہے اس کو جو ثابت ہونے کے بعد چھپا رہے ہیں، ان پر خدا کی طرف سے لعنت ہے. لعنت جو ہے یہ عربی زبان میں صرف اس معنی میں استعمال نہیں ہوتا جس معنی میں ہم لعنت کا لفظ استعمال کرتے ہیں، یعنی گالی دینا، سب و شتم کرنا، صرف اس معنی میں نہیں ہے، بلکہ اس کا مطلب ہوتا ہے کہ عذاب میں مبتلا کرنا، عذاب دینا یعنی، اور خیر سے محروم کر دینا یہ مطلب ہوتا ہے، اور اپنے آپ سے دور کر دینا مطلب ہوتا ہے، دھتکار دینا مطلب ہوتا ہے. تو یہ سارے مطلب اس کے اندر ہوتے ہیں. یہاں پر عذاب کے معنی میں ہے، آگے چل کر اس کی بات واضح ہو جائے گی. تو اللہ تعالیٰ نے ان کے بارے میں عذاب کا فیصلہ کر لیا، اور جو لعنت کرنے والے ہیں وہ بھی یہی کر رہے ہیں. اب لعنت کرنے والے جو ہیں اس میں آگے چل کر دو تین آیتوں کے بعد ہی اس میں فرشتوں کا ذکر ہے اور لوگوں کا ذکر ہے کہ جو ان کے لیے یہی دعا کرتے ہیں کہ ان کو عذاب حاصل ہو. یعنی فرشتے بھی اور لوگ بھی یہ تقاضا کر رہے ہیں کہ ایسے لوگوں کو سزا ملنی چاہیے، ایسے لوگوں پر عذاب آنا چاہیے. تو ایسے لوگوں پر عذاب آنا چاہیے، وہ بھی یہی مطالبہ کر رہے ہیں خدا سے، یعنی بد دعا کر رہے ہیں ان کے لیے. ظاہر ہے کہ جو جرم ہوتے ہیں وہ دو تین لیول کے ہوتے ہیں. ایک غلطیاں وہ ہوتی ہیں کہ جو ہم بے خیالی میں کر جاتے ہیں، ہمیں پتہ بھی نہیں ہوتا، غلطی ہو جاتی ہے. لوگوں کے ہاں بھی اور اللہ کے ہاں بھی اس کے معافی کا امکان ہوتا ہے. دوسری جو ہوتی ہے کہ ہم کچھ پتہ ہوتا ہے کچھ پتہ نہیں ہوتا، لیکن جذبات میں آ کر کام کر جاتے ہیں. یہ بھی انسان کی ایک کمزوری کی حالت ہے جس میں وہ ایسا کرتا ہے. اس حالت میں بھی توبہ کے ساتھ شرط لگا کر معاف کرنے کا اللہ نے کہہ رکھا ہے. اور تیسری شکل یہ ہوتی ہے کہ آدمی جانتے بوجھتے، نہ کوئی جذبات کا تعلق ہے، نہ جذبات میں آدمی آ کر کمزور ہوتا ہے، اس طرح سے کرتا ہے. اس کو سرکشی کے ساتھ جرم کرنا کہتے ہیں. اس کے اوپر سخت سزا ہے. اور قبلے جیسی بات پر، خانہ کعبہ جیسی بات پر، اور دین ابراہیمی جیسی باتوں پر جو اللہ تعالیٰ نے پیچھے دلائل سے واضح کیا ہے، اس کے بعد اگر کوئی آدمی جانتے بوجھتے سوچتے ہوئے اس طرح کی حرکت کرتا ہے تو اس کو سخت سزا ہوتی ہے. اسی کو یہاں بیان کیا گیا. یہ سادہ بات نہیں ہے کہ جسے، بلکہ اللہ کے الفاظ یہ ہیں کہ جس نے انکار کیا، چھپایا حق بات کو اور ہدایت کو، اس کے بعد کہ اللہ نے اپنی کتاب میں اس کو ثابت کر دیا. میں بیناہ کا ترجمہ یہاں ثابت کرنا کر رہا ہوں. یہی معنی اس کے ہوتے ہیں، ثابت شدہ باتوں کے معنی ہوتے ہیں، اور ثابت کرنا اس کے معنی ہوتا ہے. تو پیچھے بھی جو ہے ان الذین یکتمون ما انزل من البینات، وہاں پر بھی اس کا مطلب ہے کہ ثابت شدہ حقائق جو اللہ نے بیان کی ہے. اس کو معجزہ بھی کہہ لیتے ہیں، بعض مقامات پہ اس کا ترجمہ معجزہ بھی کرنا پڑتا ہے، کیونکہ وہ بھی ایک ثابت شدہ حقیقت ہوتی ہے جو سامنے آنکھوں کے ہو گئی ہوتی ہے. تو قرآن مجید نے جو حقائق واضح کیے ہیں پیچھے، جن کو ہم پچھلے چند ماہ سے پڑھتے آ رہے ہیں، اس میں اللہ تعالیٰ نے بالکل واضح کر دیا ہے کہ خانہ کعبہ کی حیثیت کیا ہے اور اس قبلے کی حیثیت کیا ہے. اس کے بعد جو نہیں مانیں گے ان کے لیے یہ معاملہ ہے. इस सारी बात के पीछे एक बड़ी बात पोशीदा है, वो ये कि ये अल्लाह ताला बता रहे हैं मेरे और आपके दलाइल मोहकम होने के बावजूद एक कमज़ोरी होती है कि इंसानी इल्म है, उसमें कमज़ोरी का या गलती लगने का इम्कान है। लेकिन अगर आपके पास दलाइल भी मज़बूत हों और बताने वाले भी अल्लाह की ज़ात हो तो फिर बात और मोहकम हो जाती है, जिसका इनकार करना नहायत ही मुश्किल हो जाता। उसका जब कोई आदमी इनकार करे तो वो फिर बहुत ही बड़ा मुजरम है। इसलिए ये जो अहले किताब थे जो अब खाना काबा का इनकार कर रहे थे और उसके किबला होने का इनकार कर रहे थे, वो असल में ये जुर्म कर रहे थे कि ना सिर्फ ये कि दलाइल से साबित कर दिया था बल्कि अल्लाह ताला कह रहे थे, और उनको ये वाज़े था कि अल्लाह ताला कह रहे हैं, क्योंकि पीछे हम ये बात पढ़ चुके हैं कि वह इन सारे अहकाम को इस तरह से पहचान रहे हैं जैसे अपने बेटों को पहचानते हैं। इस सतह पे बात वाज़े होने के बाद अल्लाह ताला ये सज़ा नाफिज़ कर रहे हैं। और इस सज़ा को बयान करते हुए फिर एक मौका रख दिया है कि इल्लल्लज़ीना ताबू व असलहू व बय्यनू फ़ौलाई का आतूब वाले, सवाए उनके कि जो तौबा कर लें। तौबा का मतलब हमारे यहाँ उर्दू में तो ये मारूफ हो गया कि माफ़ी मांग लें, ये बात भी ठीक है, ये मतलब है इसका, लेकिन असल में गलत बात छोड़कर सही बात पे आ जाना, गलत रवश छोड़ के सही रवश पे आ जाना, इसको तौबा कहते हैं। तो जब हम अल्लाह से इस्तग़फ़ार करते हैं तो उसका मतलब यही होता है कि अभी मैं खुदा की नाफरमानी कर रहा था तो अब मैं छोड़ के अल्लाह ताला आपसे माफ़ी मांग रहा हूँ, उसका मतलब भी यही होता है। तो गलत रास्ता छोड़कर सही रास्ते पे आ जाना, गलत अमल छोड़कर सही अमल पे आ जाना, गलत नज़रिया छोड़कर सही नज़रिए पे आ जाना, ये तौबा है। तो फरमाया कि जो छुपाने का काम कर रहे हैं अगर उसको छोड़ दें, सवाए उनके जो इस तरीके को छोड़ दें, वह असलहू और इस्लाह करें, आइंदा इस तरह की हरकत ना करें, वह बैनू और जो हक है उसको बयान कर दें, यानी छुपाने का अमल छोड़ दें, खुदा से इस्तग़फ़ार करें, अपनी इस्लाह करें कि आइंदा इस तरह की कोई हरकत नहीं करेंगे, वह बैनू और इस बात को बयान कर दें जो छुपा रहे हैं कि हाँ ये किबला वाकई किबला है, बैतुल्लाह अल्लाह ताला का घर है, उसको बयान कर दें। फ़ाउलाई का अतूब अलैहिम, तो इनको ऊपर मैं मेहरबानी कर लूँगा, इनकी तौबा कबूल कर लूँगा। वह अनत तव्वाबुर रहीम, और बिलाशुबा मैं तौबा कबूल करने वाला बहुत मेहरबान हूँ। तो अब ये तौबा का ज़ाब्ता मुस्तकिल है, सिर्फ इस मसले में नहीं, जितने भी गुनाह होते हैं उन सब में यही तौबा का ज़ाब्ता है। तीन उसके बड़े समझ लीजिए कि अरकान हैं, एक ये कि हम जो काम कर रहे हैं उसको छोड़ें और माफ़ी मांगें, दूसरा यह है कि अपनी इस्लाह के जज्बे के साथ करें कि आइंदा मैं ऐसी हरकत नहीं करूँगा, और तीसरा यह है कि उसकी अगर तलाफ़ी मुमकिन हो, कंपनसेशन मुमकिन हो तो वो कर दी जाए। अब बैनू जहाँ तलाफ़ी थी, जो बात छुपा रही है उसको बयान कर दें, तो किसी के पैसे मारे हैं तो वापस कर दें, किसी को ताना दिया है तो वापस ले लें, किसी पर इल्ज़ाम लगाया तो वापस ले लें, ये इस तरह की चीज़ बैनू का मतलब ये है। तो यहाँ चूँकि जुर्म के तमान था तो उसके लिहाज से बैनू उसकी तलाफ़ी है। तो ये तीनों काम करने पड़ेंगे आपको, तौबा करनी पड़ेगी, गलत अमल छोड़ना पड़ेगा, अपनी इस्लाह करनी पड़ेगी, और उसकी तलाफ़ी, जो काम कर दिया है उसकी तलाफ़ी करनी पड़ेगी। नमाज़ों की मिसाल से देखिए कि मसलन अभी मगरब की नमाज़ हुई, किसी की रह गई है तो वो तौबा करता है तो उसको तौबा करनी पड़ेगी, अल्लाह से कहना पड़ेगा कि आइंदा मैं कोशिश करूँगा कि नमाज ना छूटे, और फिर छूटी हुई नमाज को पढ़ना ही पड़ेगा। कज़ा हम इसी असूल पर पढ़ते हैं, वो बैनों के असूल पर, तलाफ़ी के असूल पर। तो तौबा और मगफ़रत, यानी वापस आना और मगफ़रत, इस्लाह का जज्बा, और अपने उस चीज़ की तलाफ़ी कर देना, ये तौबा के लाजमी अज़ा। ऐसी तौबा करने वालों पर ही अल्लाह ताला मेहरबानी करेंगे। और फरमाया कि मैं तव्वाबुर रहीम हूँ। अल्लाह ताला के तौबा करने का मतलब भी यही है, तौबा कबूल करने का, कि अल्लाह ताला अपनी रहमत के साथ मतवज्जे हो जाते हैं और उसको माफ़ कर देते हैं। और तव्वाबुर रहीम, दो सिफतें इकट्ठी हैं, जो पहले मैं जब सिफात इस तरह इकट्ठी आती हैं तो उसकी वजाहत करता रहा हूँ। तव्वाब का मतलब है बहुत ज़्यादा तवज्जो देने वाले, बहुत ज़्यादा तौबा कबूल करने वाले, और रहीम का मतलब है बहुत ज़्यादा मेहरबान, दायमी मुस्तकिल मेहरबान। कोई तौबा रहमत के बगैर कबूल नहीं होगी, और कोई रहमत तौबा के बगैर सादर नहीं होगी, ये वाज़ेह रहना चाहिए। इन दो सिफतों को इकट्ठा करने का मतलब ये है। पूरी बात को मैं तफसील करता हूँ थोड़ी सी। कि अगर मिसाल के तौर पर किसी का जुर्म माफ़ करना अदल के खिलाफ हो तो उसकी तौबा कबूल नहीं की जाएगी। किसी का जुर्म माफ़ करना अदल के खिलाफ हो तो तौबा कबूल नहीं की जाएगी। ये रहमत का तकाजा है, क्योंकि रहमत अदल के बगैर मुकम्मल नहीं होती। तो किसी शख्स की ऐसी तौबा हरगिज़ कबूल नहीं होगी जिससे जुल्म वजूद में आता हो। पहले वो जुल्म ख़त्म किया जाएगा, फिर तौबा कबूल की जाएगी। ये तवाबुर रहीम दोनों सिफात मिलकर ये पैगाम देती हैं, वरना खाली अनत तवाब कह देना चाहिए था, खाली रहीम कह देना चाहिए था। तो इन दोनों को इकट्ठा करने का मतलब यह है कि अब इसको एक मिसाल से समझिए। एक चौधरी साहब ने एक बेवा का घर छीन लिया, उसकी फसलें खेत छीन लिए और गांव से धक्के देकर निकाल दिए। वो बूढ़ी बेचारी जंगलों में रहती रहती फौत हो गई। चौधरी साहब को ख्याल आया, तौबा कर ली, मानी जाएगी। जब तक उस बुढ़िया के साथ अदल नहीं हो जाता, इसकी तौबा नहीं मानी जा सकती। तो यह है तवाबुर रहीम का मतलब, कि तौबा उनकी कबूल होगी जो रहमत के मुस्तक हो जाएंगे, रहमत उन पर होगी जिनकी तौबा कबूल हो जाएगी। ये दोनों मिलकर एक पूरा तसव्वुर देते हैं। तो अब ये इसी से फिर वो जितनी भी तौबा का कानून है, हकूकुल इबाद के मसले हैं, शिर्क का मसला है, शिर्क को इसलिए माफ़ नहीं किया जाएगा क़यामत वाले दिन कि उससे सबसे बड़ा जुल्म वजूद में आता है। इन्ना शिर्क लज़ुल्म अज़ीम, सबसे बड़ा जुल्म वजूद में आता है कि आपने खुदा ही से हक छीन लिया उसका, उसकी चादर छीनने की कोशिश की, उसकी किबरियाई को छीनने की कोशिश की। तो इसी तरह लोगों के साथ है कि किसी आदमी का वो गुनाह माफ़ नहीं किया जाएगा जिसमें किसी दूसरे इंसान पर जुल्म वजूद में आ रहा हो। पहले उसकी कंपनसेशन होगी, उसके साथ मामला किया जाएगा, फिर आपकी हमारी तौबा कबूल हो जाएगी। तो फरमाया कि बिलाशुबा वो लोग जो तौबा कर लें, इस्लाह कर लें और अपने इस कितमाने हक जो किया है उसको बयान कर दें, तो इनके ऊपर अल्लाह ताला मेहरबानी करेगा, क्योंकि अल्लाह ताला तौबा के असूल पर, रहमत के असूल पर तौबा को कबूल करने वाला और मेहरबानी करने वाला है। अब ये जो ज़ाहिर है कि ज़ाबता है, ये अल्लाह ताला ने जितने भी ज़ाबते हैं वो खुदा की सिफात की परतव है। अल्लाह ताला रहमान है तो रहमत का परतव है कि उसके नतीजे में बहुत सारे कायदे बन जाते हैं। इस तरह अल्लाह ताला तवाब हैं तो तवाब के एतबार से बहुत सारे कायदे बन जाते हैं। तो जितनी भी खुदा की सिफात हैं वो उनके बारे में ये जान रखना चाहिए कि उनमें से कोई भी किसी वक्त भी मुअत्तल नहीं होती। मसलन हमें हो सकता है कि हम गुस्से के मौके पर जो शफकत का जज्बा है ख़त्म ही हो जाए बिल्कुल, नफ़रत के मौके पर हम बड़े ज़ालिमाना तरीके से लोगों को जुल्म कर देते हैं, क्योंकि हमारे अंदर वो जज्बा शफकत किसी वक्त किसी वजह से किसी नफ़रत में, बदले के जज्बे में, इंतकाम के जज्बे में ख़त्म हो जाता है। अल्लाह ताला के यहाँ ऐसा नहीं होता कि जब अल्लाह ताला को गुस्सा आया हो तो अल्लाह की रहमत बिल्कुल बुझ जाती है, ऐसा नहीं होता। वो उस वक्त भी पूरे मेहरबान होते हैं जब पूरा गुस्सा आया होता है। इसलिए उनका गुस्सा भी नपातुला, उनकी रहमत भी नपीतुली, उनका तवाब होना भी नपातुला। वो खुदा के अपनी सिफात के ऐन परतों के मुताबिक होता है। उसमें ये नहीं होगा कि हदूद से तजावज़ हो गया, कि किसी की शक्ल पसंद आ गई तो सब कुछ ही माफ़ कर दिया, ऐसा नहीं। खुदा के यहाँ ऐसा नहीं होता। तो अगर जुल्म वजूद में नहीं आया हुआ तो फिर माफ़ी हो जाएगी। तो रहमत जो है, मैं पहले भी अर्ज़ कर चुका हूँ सूरह अल-फातिहा में भी और बाद में भी जहाँ जहाँ मौका आया है, कि आगे चलकर मज़ीद बातें वाज़ेह होंगी, कि रहमत मुकम्मल नहीं होती अदल के बगैर। वो मुआशरा रहमत का मुआशरा नहीं है जहाँ चोर डाकू कातिल दंदनाते फिरें और हुक्मरान ये कहे कि मैंने सबको माफ़ कर दिया, वो रहमत का मुआशरा नहीं है। चोरों और डाकुओं को सजा देना ये रहमत का लाजमी हिस्सा है। आगे फरमाए, इनल्लज़ीना कफरू वमातु वहुम कुफ्फार उलाइका अलैहिम लानतुल्लाहि वलमलाइकति वन्नासि अजमाईन। जिन्होंने इनकार कर दिया, किस बात का? तौबा का इनकार कर दिया, इस बात को मानने से इनकार कर दिया जो पीछे चली आ रहे हैं। यह कुफर जो है ये बाज़ का जामे मानी में आता है और बाज़ का किसी पहलू से आ जाता है। मसलन कहीं अल्लाह का इनकार हो जाएगा, कहीं कुरान मजीद का इनकार हो जाएगा, कहीं रसालत का इनकार हो जाएगा। यहाँ ये नबी करीम सल्लल्लाहु अलैहि वसल्लम जो काम कर रहे हैं نبوت کے لحاظ سے اور قبلہ کی تبدیلی اور ملت ابراہیمی کو دوبارہ زندہ کرنے کا کام ان کے حوالے سے یہاں انکار پیش نظر ہے. تو جو لوگ اپنی اس روش کو نہیں چھوڑیں گے, نبی کریم صلی اللہ علیہ وسلم جو ملت ابراہیمی کی اصلاح کر رہے ہیں اس کو ماننے سے انکار کریں گے اور وہ مر گئے اس حالت میں کہ وہ اسی ہٹ پر قائم رہے, تو ان کے اوپر اللہ کی طرف سے عذاب ہے, اللہ کے فرشتوں اور تمام لوگوں کی طرف سے. وہی جو اوپر بات تھی اسی کو کھول دیا ہے. تو اب مطلب یہ ہے کہ دو طرح کے لوگ ہو گئے اہل کتاب میں سے. ایک یہ کہ جنہوں نے پہلے تو انکار کر رہے تھے لیکن توبہ کر لی, اور توبہ کرنے کے بعد اپنی اصلاح کر لی, قبلہ بھی درست کر لیا اپنا, ملت ابراہیمی کے نظریات بھی ٹھیک کر لیے اور قبلے کے بارے میں اعلان بھی کر دیا, جی ٹھیک ہے ہمیں غلطی لگ رہی تھی, قبلہ یہی ہے, خانہ کعبہ یہی ہے, ابراہیم علیہ السلام کا گھر یہی ہے, اور نبی کریم صلی اللہ علیہ وسلم واقعی ہماری کتابوں میں لکھا ہوا ہے کہ اللہ کے رسول ہیں, وہ آ گئے ہیں, یہ سارا کچھ اعلان کر دیا تو ان کو نجات مل جائے گی. لیکن کچھ ایسے بھی لوگ ہیں جو اسی حالت میں مر جائیں گے کہ وہ انکار پر قائم رہیں گے, نہیں مانیں گے ان حقائق کو. تو فرمایا کہ ان کے اوپر اللہ تعالیٰ کی طرف سے عذاب کا فیصلہ صادر ہو چکا ہے, فرشتے بھی یہی بات کر رہے ہیں اور لوگ بھی یہی بات کر رہے ہیں, اور اجمعین کا لفظ بولا ہے, تمام لوگ. آپ سوال کر سکتے ہیں, میں آپ تو نہیں کر رہے ہیں, ہمیں تو پتہ بھی نہیں آیت کے پڑھنے سے پہلے, تو پھر کیا مطلب ہے؟ مطلب یہ کہ اللہ تعالیٰ بتانا چاہتے ہیں کہ جب تمہارا جرم ثابت ہوتا ہے تو پھر یہ سارے لوگ یہی کہیں گے, کسی کا اس سے اختلاف نہیں ہوگا. خالدین فیہا, تو جیسے میں نے کہا تھا کہ لعنت یہاں عذاب کے معنی میں ہے, تو یہاں اب واضح ہو جائے گا, خالدین فیہا, وہ اس لعنت میں ہمیشہ رہیں گے, یعنی اس عذاب میں ہمیشہ رہیں گے. لا یخفف عنہم العذاب, ان سے یہ عذاب ہلکا نہیں کیا جائے گا. ولا ہم ینظرون, اور نہ انہیں مہلت دی جائے گی. قیامت والے دن جو معاملہ ہونا ہے اس کو بڑی سختی کے ساتھ واضح الفاظ میں, دو ٹوک الفاظ میں اللہ نے یہاں بیان کر دیا ہے کہ معاملہ سادہ نہیں ہے, بڑا سخت ہے. اس عذاب میں ہمیشہ کے لیے لوگ ڈال دیے جائیں گے اور ان کے اوپر کوئی نرمی نہیں کی جائے گی. تخفیف کرنے کا مطلب ہے کہ اگر روزانہ 100 ڈنڈے لگنے ہیں تو روزانہ 100 ڈنڈے لگتے رہیں گے, ایسا نہیں ہوگا کہ آج 10 کم ہو گئے, کل 2 کم ہو گئے, کل 5 کم ہو گئے, ایسا نہیں ہوگا. ولا ہم ینظرون کا مطلب یہ ہے کہ ان کو کوئی مہلت نہیں دی جائے گی, ترجمہ یہی کیا جاتا ہے. مہلت دینے کا مطلب یہ ہے کہ وہ اپنی صفائی پیش کر سکیں, توبہ کر سکیں, قیامت والے دن کھڑے ہو کر کہ جی ہم سے غلطی ہوگی معاف کر دیجئے, نہیں. دوسرا یہ کہ یہ بھی نہیں ہوگا کہ کچھ عرصے کے لیے ٹال دیا جائے, جی درمیان میں یا شروع میں کہ جی 10 سال بعد شروع کر لیجئے, 10 سال ذرا ہمیں ایسے رہنے دیجئے, 10 سال بعد شروع کر لیجئے, نہیں. تو نہ معذرت کا موقع دیا جائے گا, نہ توبہ کا, نہ کسی لمحے ایک لمحے کے لیے عذاب کو آگے پیچھے ٹالا جائے گا. اب اس سے آپ اندازہ کر سکتے ہیں کہ قرآن مجید کے نزدیک جب باتیں حق باتیں واضح ہو جاتی ہیں اور اللہ تعالیٰ ایک شریعت نازل کرنے والے ہوتے ہیں, کر رہے ہوتے ہیں اور اس کو منوانا چاہ رہے ہوتے ہیں, تو اس کے انکار کی پاداش کیا ہے, وہ یہاں سے واضح ہو سکتا ہے. خدا کا معاملہ ہم بڑی چونکہ وہ غیب میں ہے دکھائی نہیں دیتے اللہ تعالیٰ ہمیں, تو ہم ذرا نرمی سے معاملہ لے لیتے ہیں. اللہ تعالیٰ ذرا سختی سے بات معاملہ کر رہے ہیں, سنجیدہ معاملہ ہے بہت, اتنا سنجیدہ ہے کہ اللہ تعالیٰ کہہ رہے ہیں کہ بس میں کوئی تخفیف تک نہیں کروں گا. دنیا میں موقع دیا ہے کہ توبہ کر لیں, اصلاح کر لیں تو میں معاف کر دوں گا, لیکن وہاں آنے کے بعد اسی حالت میں اگر مر جاتے ہیں تو وہاں آنے کے بعد کوئی نرمی نہیں کی جائے گی. وجہ کیا ہے؟ وجہ یہ ہے کہ حق کا انکار کرنے کا ظلم وجود میں آتا ہے. جتنے بھی جرائم ہم کرتے ہیں یا گناہ کرتے ہیں وہ سارے کے سارے دراصل کسی نہ کسی چیز پر ظلم کر رہے ہوتے ہیں, کچھ لوگوں کے خلاف, رسولوں کے خلاف, معاشرے کے خلاف, خاندان کے خلاف, لوگوں کے خلاف یا اللہ کے خلاف. تو جتنے بھی گناہ ہیں وہ ان میں سے کسی نہ کسی کے خلاف ہوں گے, تو اس لیے اللہ تعالیٰ اس پر سزا دیتے ہیں. کچھ کی سزا دنیا میں مقرر کر دی گئی ہے, کچھ کی سزا دنیا میں مقرر نہیں کی گئی, آخرت میں مقرر کی گئی. لیکن وہ گناہ اس لیے ہیں کہ وہ کسی نہ کسی چیز کے خلاف ہیں، خواہ وہ صرف حق بات کے خلاف. یعنی یہ بھی گناہ ہے کہ آپ حق بات کے خلاف اس کو ماننے سے انکار کر دیں، تو گویا آپ نے حق کے اوپر ظلم کیا. تو اللہ تعالیٰ حق کے اوپر ہونے والے ظلم کا بھی انتقام لیں گے، لوگوں کے اوپر ہونے والے ظلم کا بھی انتقام لیں گے، اپنے رسولوں کے اوپر ہونے والے ظلم کا بھی انتقام لیں گے، اپنی کتابوں پر ہونے والے ظلم کا بھی انتقام لیں گے، اور اپنے بارے میں جس نے اللہ پہ ظلم کرنے کی کوشش کی کہ اس کا شریک بنا دیا یا اس جیسے خدا مان لیے، ان کو بھی سزا ملے گی. تو معاملہ یہ اس طرح سے ہے. تو گویا دنیا جو ہے وہ دراصل عدل پر قائم کی گئی ہے، جب کوئی عدل کے خلاف چلتا ہے تو اس کو سزا ملے گی. اور عدل یہ ہے کہ حق کو حق مانا جائے، باطل کو باطل مانا جائے، خدا کو خدا مانا جائے، نہ خدا کو نہ خدا مانا جائے، اور ماں کو ماں، باپ کو باپ. اللہ تعالیٰ اتنے سخت ہیں اس مسئلے میں، وہ کہتے ہیں کہ جو تمہارا باپ نہیں اس کو باپ نہیں کہہ سکتے، عدل کے خلاف. جو تمہاری ماں نہیں اس کو تم ماں نہیں کہہ سکتے. تو عدل اتنا پیش نظر ہے اللہ کے ہاں کہ بس جو سچائی ہے اس پر قائم رہو، سچائی پہ قائم رہو. اگر تم نے کسی یتیم بچے کو پال لیا تو تم سرپرست ہو، بس ٹھیک ہے، اتنا کافی ہے، تمہیں ثواب مل جائے گا. یہ کہ اس کا نام باپ کا نام بدل دو، یہ اللہ کو پسند نہیں. تو اللہ تعالیٰ یہاں بہت چھوٹی چھوٹی چیزیں، بظاہر ہمیں لگتا ہے کہ اس میں کیا مسئلہ پڑتا ہے، ہم نے یتیم بچہ لے کے پالا تھا، ابھی 6 مہینے کا تھا، ہم نے گود لے لیا تھا، تو ہم نے اس کا نام اپنے نام سے رکھ دیا، تو کیا فرق پڑتا ہے؟ اللہ کہتے ہیں نہیں فرق پڑتا ہے، حقیقت تبدیل ہوتی ہے، حق تبدیل ہوتا ہے. حق یہ تھا کہ اس کا باپ تم نہیں ہو، اس کے ماں تم نہیں ہو. تو اتنا باریکی سے اللہ تعالیٰ اس چیز کا خیال رکھتے ہیں. تو یہ وہ بات ہے جس کی وجہ سے پھر اللہ تعالیٰ سزا دیتے ہیں، کہ حق بات کو کہیں بھی فراموش نہیں ہونے دیتے. حق بات کے تمام تقاضے پورے کیے جائیں گے. والد ہیں تو ان کے تقاضے والدہ ہیں، تو ان کے تقاضے رسول ہیں، تو ان کے تقاضے خدا ہے، تو اس کے تقاضے جو جس کی حیثیت ہے اس کے مطابق اس کا معاملہ دیکھا جائے گا. تو دین کا یہ پہلو ہے جو اکثر فراموش رہتا ہے. ہم چونکہ اس طرح سے دین کو سمجھتے ہیں کہ اللہ نے کہہ دیا جی شرک معاف نہیں ہوگا، یہ نہیں سوچتے کہ ہوا کیا ہے، اس کے پیچھے کیا حقیقت ہے. اللہ تعالیٰ بیان کرتے ہیں، وہ کہتے ہیں کہ شرک جو ظلم عظیم ہے، کہ آپ نے یعنی جو سب سے بڑی ہستی ہے اس کے خلاف اقدام کر دیا ہے، اس کا حق چھیننے کی کوشش کی. تو والدین کے خلاف، اب دیکھیے کہ والدین کے خلاف جو معاملات ہیں سورہ 3-4 مقامات پہ اللہ تعالیٰ نے اس کو زیر بحث لے کر آئے. کیوں؟ خاص طور سے بڑھاپے میں والدین کے اوپر جو ہونے والی ظلم جاتی ہے. سورہ کہف میں یہاں تک بتا دیا کہ بیٹا ماں باپ کے لیے رسوائی کا باعث بننے والا تھا، اٹھا لی. تو اس طرح سے جو معاملات ہیں اللہ تعالیٰ کے، وہ بہت ہی نزاکت کے ساتھ، بہت باریک بینی کے ساتھ ہونے ہیں. اور اللہ تعالیٰ جو جملہ بولتے ہیں نا کہ ایک ذرہ برابر نیکی ہوگی وہ بھی سامنے آ جائے گی، ذرہ برابر برائی ہوگی تو وہ بھی سامنے آ جائے گی، وہ اسی پہلو سے ہیں کہ خدا کے ہاں چھوٹی سے چھوٹی چیز کا لحاظ رکھا جا رہا ہے. ظاہر ہے کہ ہم جہاں پہ بے خبری میں ہوتے ہیں وہاں اللہ تعالیٰ معاف کرنے والے ہیں، لیکن ہمیں بھی اسی طرح سے چیزوں کو سمجھ کر دین کے اوپر عمل کرنا ہوتا ہے. اس آیت پر ایک اور بحث مکمل ہو گئی. اس میں نبی اکریم صلی اللہ علیہ وسلم کے آنے کی جو اصل وجہ تھی وہ بتائی گئی ہے. وہ وجہ یہ تھی کہ ایک ملت اسلامیہ قائم کی جائے گی. اس ملت اسلامیہ کا قائم کرنے میں طریقہ یہ ہوگا کہ مناسک نئے سرے سے سکھائے جائیں گے، ان کی تجدید ہوگی، ان کی اصلاح ہوگی، جو خرابیاں ہو گئی ہیں ان کو درست کیا جائے گا، اور اس طرح سے نبی اکریم صلی اللہ علیہ وسلم اپنا فریضہ انجام دیں گے. اب یہ فریضہ یہاں سے شروع ہو رہا ہے، یعنی تحویل قبلہ سے یہ معاملہ شروع ہوا ہے اور سورہ کے اینڈ تک چلا جائے گا. لیکن اب مخاطب جو ہے وہ انڈائریکٹ کر دیا ہے یہود کو، اہل کتاب کو، اور مسلمانوں کو ڈائریکٹ خطاب کر لیا. ابھی آپ دیکھیں گے تو یہ بات واضح ہو جائے گی. تو اب جو سب سے بڑا حق ہے وہاں سے کلام کا آغاز ہو رہا ہے. یعنی آگے جو سلسلہ کلام شروع ہو رہا ہے وہ پہلے جو حصہ تھا اس میں یہ تھا کہ یہود کو، یہود کے بارے میں بتایا گیا کہ ان کی روش کتنی غلط ہے، اس وجہ سے وہ ہدایت نہیں پائیں گے. اگلے حصے میں بتایا گیا کہ نبی اکریم صلی اللہ علیہ وسلم کو اس لیے بے عزت کی گئی ہے کہ وہ ان رویوں کی بھی اصلاح کر دیں اور دین کی بھی اصلاح کر دیں. جو خرابی ہو گئی ہے اس کو دور کر دیں اور امت اسلامیہ ایک قائم کر دی جائے جو خدا کے دین کی نمائندگی کرنے والی بن جائے. اب اس امت اسلامیہ کو کرنا کیا ہے, وہ ہے کیا, اس کے پاس کیا چیز ہے جو آنے والی ہے, وہ دین اب دیا جا رہا ہے گویا اس کو, یوں سمجھ لیجیے. تو آغاز اسی بنیادی بات سے کیا گیا جس پر ابھی میں بات کر رہا تھا, الہکم الہ واحد لا الہ الا ہو الرحمن الرحیم. اللہ کا نام نہیں لیا گیا یہاں پر, بہت اہم بات ہے. فرمایا کہ تمہارا خدا صرف ایک ہی خدا ہے, اس کے سوا کوئی خدا نہیں ہے, وہ جو رحمان الرحیم ہے. مطلب یہ کہ اللہ تعالیٰ یہ تعارف نہیں کرا رہے اپنا کہ وہ جو خدا عربوں نے بنا لیا نہیں, وہ جو اسرائیلیوں نے بنا لیا نہیں, وہ جو ہندوؤں نے خدا بنا لیا نہیں, وہ جو یونانیوں نے بنا لیا نہیں, حقیقی خدا کون ہے اس کا تعارف ہو رہا ہے. کہہ رہے ہیں کہ کوئی الہ ہے ہی نہیں سوائے ایک, نام ابھی زیر بحث نہیں ہے, کوئی خدا ہے ہی نہیں ہے سوائے ایک, اور وہ کون ہے؟ وہ رحمان و رحیم ہے. اللہ نہیں بولا, واضح رہنا چاہیے. صفات کے تعارف سے اصل خدا کی طرف ذہن جائے گا. یہ پیچھے بھی ہم سورہ البقرہ کے شروع میں جو یا ایھا الناس اعبدوا ربکم میں میں نے عرض کیا تھا کہ وہاں بھی اللہ تعالیٰ نے اللہ کا لفظ نہیں بولا تھا, یہ کہ جس نے تمہیں پیدا کیا, تم سے پہلوں کو پیدا کیا ہے, تاکہ اصل خدا کی طرف ذہن جائے کہ اصل خدا کو قرآن مجید عربوں کے خدا کی دعوت نہیں دیتا, اصل خدا کی دعوت دیتا ہے کہ اس کو ماننا ہے, حقیقی خدا جو ہے. عربوں نے اس کا نام اللہ رکھا ہوا, اور ہم مسلمان بھی اللہ ہی کا نام لیتے ہیں, تو یہ مسلمانوں کا نام ہے اس خدا کا جو اصل خدا ہے, اس کا تعارف ہے یہ. تو فرمایا کہ الہکم الہ واحد, تمہارا الہ صرف ایک ہے, تمہارا خدا صرف ایک خدا ہے, اس کے علاوہ کوئی خدا نہیں جو رحمان و رحیم ہے. پورے قرآن مجید کے دین کی بنیاد اگر کسی صفت پر ہے تو وہ رحمت ہے. اسلام کی بنیاد رحمت پر ہے. آپ دیکھیے سورہ رحمان میں چلے جائیے, الرحمن علم القرآن, رحمان نے قرآن سکھایا, ٹھیک ہے, رحمان نے قرآن سکھایا. وما ارسلنا کا الا رحمت للعالمین, اللہ تعالیٰ نے رحمت کرنا چاہی تو آپ کو بھیجا. نبی کریم صلی اللہ علیہ وسلم کی بعثت رحمت کی وجہ سے. رحمان میں سورہ الفاتحہ میں بیان کر چکا ہوں کہ رحمان کے اندر جوش ہے اس معنی میں کہ یہ لازمن نافذ ہو کر رہے گی, رحمت لازمن نافذ ہو کر رہے گی, کوئی اس کو روک نہیں سکتا. تو رحمت کے تقاضے پورے کیے جائیں گے, جہاں جہاں رحمت کا جو جو تقاضا ہے پورا کر دیا جائے گا. مثلا کسی کو آگاہ کرنا ہے تو آگاہ کر دیا جائے گا, کسی کو تنبیہ کرنی ہے تو تنبیہ کر دی جائے گی, کسی کو کتاب عطا کرنی ہے تو کتاب عطا کر دی جائے گی, کسی کو سیدھے راستے پر لگانا ہے تو اس کو مدد فراہم کر دی جائے گی, فرشتوں کی پوری مدد اس کے تعاون کے لیے کھڑی ہوگی, اور اگر کسی کو سزا دینی ہے تو وہ بھی ہو کر رہے گی. تو میں نے لنک بتایا تھا سورہ فاتحہ میں کہ الرحمن الرحیم کا لازمی تقاضا ہے کہ قیامت قائم ہو. خود اس کو قرآن نے بیان کیا ہے کہ کتب علی نفسی الرحمہ لیجمعنکم الی یوم القیامہ, ہم اللہ نے اپنے اوپر رحمت واجب کر رکھی ہے تو ہم لازمن قیامت والے دنوں میں اکٹھا کریں گے. تو رحمت کا تقاضا ہے قیامت, تو اس لیے یہاں پر بھی اس اللہ کا تعارف کرایا جا رہا ہے جو رحمان و رحیم ہے, یہ سب کچھ کر کے رہے گا, ٹالا نہیں جا سکتا. اس کی رحمت کا بہاؤ اتنا تیز ہے کہ وہ بہہ رہی ہے, مسلسل بہہ رہی ہے, جو کام ہونے والے ہیں وہ ہوتے چلے جا رہے ہیں. تو میں یہ یقین کے ساتھ کہہ سکتا ہوں کہ آدمی رخ سیدھا کرے ذرا خدا کی طرف, فرشتوں کے جلو اس کی مدد کے لیے آ جاتے ہیں, یہ وعدہ کیا قرآن مجید نے. تو اس کی جو رحمت ہے اس کے پورے تقاضے پورے کیے جاتے ہیں, آپ کو رہنمائی چاہیے مل جائے گی. حیرت انگیز ہوتی ہے کہ آپ کسی بھی آدمی کو دیکھیں تو وہ کوئی نہ کوئی آدمی تلاش کر لیتا ہے ہدایت کے لیے, کوئی نہ کوئی تلاش کر لیتا ہے, پہنچ جاتا ہے خدا تک, سیدھے دین تک. تو یہ دنیا کی تاریخ ایسی, اللہ تعالیٰ نے اس کو ایسے ہی بنایا ہے. تو فرمایا کہ تمہارا خدا صرف ایک خدا ہے, उसके सिवा कोई खुदा नहीं है, इधर उधर ना झांका करो, बस एक खुदा वाले हो जाओ। और वो खुदा कौन सा है? वो रहमान और रहीम है, वो अदालत लगा कर रहेगा, दीन भेज कर रहेगा, दीन नाफिज करके रहेगा। अब मैं दीनियात में आ गया हूँ, पहले मैंने वो बातें कही थी जो रहमत का आम तकाजा है। यहाँ सियाक व सबाक में क्या है कि नबी अकरम सल्लल्लाहु अलैहि वसल्लम आ गए हैं, अपना काम करके जाएंगे, दैनूनत होगी, दीन दिया जाएगा, दीन समझाया जाएगा, दीन को नाफज कर दिया जाएगा, यहाँ तक कि अरबों में कोई दूसरा दीन नहीं रह सकेगा। ये है रहमान और रहीम, जो ज़ाहिर है कि अहले किताब के लिए नाकाबिल कबूल सूरत हाल है, लेकिन अल्लाह ने यह कर दिया है। अब ये जो रहमान और रहीम है, इसके हाथ में है बागडोर, इसने अपने काम करके रहने हैं। और रहमान के और रहीम के दोनों लफ्ज़ मिलकर जैसे दो सिफतें इकट्ठी होती हैं, रहमान में बहाव है, जोर है, जोश है और ना रुकने वाली कैफियत है, लेकिन हम सारे जानते हैं कि जोश ठंडा पड़ जाता है। रहीम का लफ्ज़ बताता है कि नहीं, ये दायमी है, इतना ही जोश मुस्तकिल तौर पर कायम रहेगा, कभी उसको ख़ात्मा होने वाला नहीं है। तब देखिए कि कितना ज़बरदस्त अगली बहस का आगाज़ यहाँ से किया कि मैंने मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को भेज दिया है, मकसद यह है कि मिलत इब्राहिमी की दोबारा तासीस की जाए, दोबारा उसकी इसलाह की जाए, उसकी खामियां दूर कर दी जाएं, उसमें जो नकायस पैदा कर दिए गए हैं, जो बिदतें पैदा कर दी गई हैं, साफ़ कर दी जाएं। और ये काम कौन कर रहा है? इलाह वाहिद कर रहा है। अब इसके अंदर जो पैगामात हैं वो मैं अब खोलता हूँ। पहले मानी समझाया मैंने, पहला पैगाम यह है कि इलाह के अलावा किसी को दीन देने का हक़ नहीं है। ये पूरे कुरान का वाहिद मैसेज है जो अल्लाह ताला बार बार कहते हैं, मुखलिसीन लहुद्दीन, मुखलिसीन लहुद्दीन, मुखलिसीन। दीन सिर्फ अल्लाह से लेना है, किसी और से नहीं लेना। तो इलाह ही दीन दे सकता है, दीन देने का हक़ किसी बंदे को नहीं है। लेकिन पूरा आलम इंसानी देख लीजिए कि दीन देने का काम इंसान करते हैं, अल्लाह को ये पसंद नहीं है। इसको आगे चल के अल्लाह ताला बताएंगे कि तुमने अरबाब मिन दूनिल्लाह बना लिए, फतवे देते हैं अहबार और रहबान को। यहाँ तक सूरत हाल है कि हम हलाल और हराम कर रहे होते हैं, किसी ने इजाज़त नहीं दी किसी चीज़ को हलाल करने की, किसी को हराम कर, हम कर रहे होते हैं। सिर्फ अपने ही पिछले 50 साल के फतवे उठाकर देख लें, कितनी चीज़ें हराम हुई, कितनी चीज़ें हलाल हुई। हमने लाउड स्पीकर हराम किया, किसने करार दिया था, किस असूल पर दिया, कुछ पता नहीं, लेकिन हराम करार दिया हमने। तो इस तरह की बेशुमार चीज़ें हमने हराम की, खून का अतिया देना हराम है कि हलाल है, फतवे हो रहे हैं, पूछ लीजिए। आज़ा का अतिया देना हलाल है कि हराम है? तो दीन हम बनाते हैं, और हमारे यहाँ वो नेल पॉलिश लगाना जायज़ है कि नाजायज़ है, और उसमें भी देखिए कितने कितने फतवे हैं। तो सालगिरह मनाना, यानी हमारा बचपन पूरे का पूरा इस कश्मकश में गुजरा है कि कुछ घराने सालगिरह कर रहे होते थे तो वो गुनाह कर रहे हैं, कुछ सालगिरह नहीं कर रहे तो बड़ा अच्छा काम कर रहे हैं, इसी कश्मकश में। तो ये किसने हलाल और हराम करना है, कौन है? सिर्फ इलाहुकुम इलाहुन वाहिद, उसका काम है। उसके किसी हुक्म के तहत कोई हुक्म आ जाए तो ठीक, नहीं तो आप अपने पास रखिए। आपको इजाज़त नहीं है किसी चीज़ को हराम करार देने की, किसी चीज़ को हलाल करार देने की। मैं ये नहीं कह रहा कि आप इसको हलाल समझ लें, हराम समझ लें, मैं सिर्फ ये बता रहा हूँ, असूली बात समझा रहा हूँ कि ये सिर्फ अल्लाह का हक है, किसी और का हक नहीं है। तो इलाहुकुम इलाहुन वाहिद का पहला पे, अब मकसद क्या है कि मैं जो मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम के ज़रिए से दीन दे रहा हूँ उसको छोड़कर जाओगे कहाँ? मेरा ही हक देने का हक है कि मैं ही दीन दूं, और मेरे दीन को तुमने लाजमन मानना है, उसको छोड़ नहीं सकते हो। तो पहला तकाजा ये है, इलाहुकुम इलाहुन वाहिद यहाँ बोला इसलिए गया है कि जो मैं तब्दीलियाँ कर रहा हूँ तुम्हें माननी पड़ेंगी, इनकार नहीं कर सकते हो, मेरा ही हक है कि मेरा दीन माना जाए। दूसरी बात यह है कि बचकर जाओगे कहाँ? मैं तुम्हारा इलाह हूँ, पकड़ लूँगा, रहमान और रहीम के तकाजे पूरे कर दूँगा, सज़ा होगी, फैसले होंगे, जिसको जन्नत में जाना है जन्नत में चला जाएगा, जिसको दोज़ख में जाना है दोज़ख में डाल दूंगा, ये तकाजे पूरे होंगे, इसलिए बच के रहो, मैं जो अहकाम दे रहा हूँ उनके ऊपर पूरी तरह से अमल करो वगरना मारे जाओगे। ये वो पैगाम है इस छोटे से जुमले का। यहाँ से एक नई फसल का आगाज़ हो रहा है, नए मज़मून का। तो अब चूँकि वक्त हो गया है, इनका सवालनामा पकड़ाने का तकाजा यही है, तो यहाँ पर रोक लेते हैं। वह आखिर तमाना अलहमदिल्ला रबिलमी।